അൽഹംദുലില്ലാഹി റബ്ബിൽ ആലമീൻ വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയ്യം വആദമു ബൈനൽ മായി വത്തീൻ വഅലാ ആലിഹി വഅസ്ഹാബിഹി അജ്മാഈൻ അമ്മാ ബഅദ് ഫഅഊദു ബില്ലാഹി മിനശ്ശൈത്വാനിർ റജീം ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം ഷഹ്റു റമദാനല്ലദീ ഉൻസില ഫീഹിൽ ഖുർആൻ സദഖല്ലാഹുൽ അസീം. ബാർഗാഹ് റിസാലത്ത് മേ ദുറൂദ് പാക് കാ നദറാനാ പേഷ് കീജിയേ. അല്ലാഹുമ്മ സല്ലി അലാ സയ്യിദിന മൗലാന മുഹമ്മദിൻ വഅലാ ആലി സയ്യിദിന മൗലാന മുഹമ്മദിൻ സലാതൻ ദായിമതൻ ബിദവാമിൽ മലികിൽ ഹയ്യിൽ ഖയ്യൂം. ആജ് കി ഇസ് റൂഹാനി തർബിയത്തി നശിസ്ത് മേ ആപ് ഹദ്രാത് കേ സാമനേ ഇസ്തഖ്ബാല റംസാൻ കേ സിൽസിലേ മേ ഗുഫ്തഗു കരേംഗേ. ഔർ റംസാനുൽ മുബാരക് മേ പഠേ ജാനേ വാലേ വസായിഫ് ഖുസൂസി വസായിഫ് ബി ഹം ആപ്കോ ബതായേംഗേ. വമാ തൗഫീഖി ഇല്ലാ ബില്ലാഹിൽ അലിയ്യിൽ അസീം. ആജ് കി ഇസ് നശിസ്ത് മേ റംസാനുൽ മുബാരക് കേ ഇസ്തഖ്ബാൽ കേ സിൽസിലേ മേ ഗുഫ്തഗു ഹോഗി. ജബ് കോയി ആതാ ഹേ തോ ഹം ഉസ്കാ ഇസ്തഖ്ബാൽ കർതേ ഹൈ മെഹ്മാൻ. ഔർ മെഹ്മാൻ ബി കൈ കിസ്മ കേ ഹോതേ ഹൈ. ایک وہ ہوتے ہیں جنہیں آپ بلاتے ہیں اور ایک وہ ہیں جو خود بخود آ جاتے ہیں بن بلائے مہمان. اور بن بلائے مہمان کو دیکھ کر آدمی پریشان ہو جاتا. اکثر ایسے ہوتے ہیں نا, کوئی صاحب آئے بتایا فلاں صاحب آئے ملنے کے لیے, آپ کا موڈ خراب ہو گیا, یہ کیوں آ گیا اس وقت, اس کو ٹالو, اس کو کہہ دو گھر پہ نہیں ہے. اور کچھ ایسے بھی ہیں بن بلائے کہ اگر آ جائیں تو آپ خوش ہو جائیں, سرپرائز. کوئی آپ کی بہت ہی فیوریٹ شخصیت اچانک, ایسا بھی ہوتا ہے نا. اور جس کو آپ بلاتے ہیں, انوائٹ کرتے ہیں, دعوت دیتے ہیں, اس کے لیے اہتمام بھی کرتے ہیں, اپنے گھر کو صاف کرتے ہیں, کھانے پینے کی چیزیں انواع و اقسام کے کھانے بناتے ہیں, تیار کرتے ہیں, اس کے آنے سے پہلے گھر والوں کو آگاہ کرتے ہیں کہ دیکھو آنے والا جو ہے وہ بڑا محترم ہے, اس کے سامنے اس طرح بیٹھنا, اس طرح اٹھنا, اس طرح کھانا پیش کرنا, اس طرح سلام کرنا, یہ ساری چیزیں ہیں. اور آنے والا جیسا ہوگا, جس مرتبے کا ہوگا, اہتمام ویسا ہی ہوگا. یہ ایک فیکٹ ہے, ایک حقیقت. مثلا کوئی دوست آ گیا, ڈرائنگ روم میں بٹھا کے چائے پلا دی, روانہ کر دیا, دوست ہے نا, کوئی اہتمام نہیں. کوئی اور بڑی شخصیت آ گئی, اس کے لیے ویسا اہتمام. استاد محترم آ گئے تو ان کے لیے ویسا اہتمام ہے, پیر و مرشد آ گئے تو ان کے لیے ویسا اہتمام, جیسی شخصیت ویسا اہتمام. اور جس کے آنے سے پہلے, جس مہمان کے آنے سے پہلے اس کی فضیلت بیان کر دی جائے, اس کا مرتبہ بیان کر دیا جائے, یہ اس بات کی دلیل ہے کہ آنے والا جو ہے بڑا محترم ہے, بڑا مقدس ہے, اس کا احترام لازم ہے. بلا تشبیہ و تمثیل رمضان المبارک بھی ایک مہمان ہے جو ہر سال آتا ہے اور ہمیں بہت کچھ دے کر چلا جاتا. نبی پاک علیہ الصلوۃ والسلام نے اس مہمان کی آمد سے پہلے اس کی فضیلت بیان کر دی. روایت میں آتا ہے کہ شعبان المعظم کی 29ویں تاریخ کو سرکار دو عالم علیہ الصلوۃ والسلام نے صحابہ کے مجمع سے خطاب فرمایا. فرمایا, سنو, ان قریب تم پر ایک ایسا مہینہ سایہ فگن ہونے والا ہے جس میں ایک رات ایسی ہے کہ اس میں عبادت کر لو, ہزار مہینوں سے بڑھ کر ثواب لے. شب قدر, ایک رات ایسی. ابھی رمضان شروع نہیں ہوا, سرکار فضیلت پہلے بیان فرما رہے, مرتبہ پہلے بتا رہے ہیں, مقام پہلے بتا رہے ہیں. اس لیے کہ آنے کے بعد اگر بتایا جائے تو وہ بات نہیں رہتی, آنے سے پہلے بتایا جائے آدمی پہلے سے چوکنا ہو جاتا ہے. آنے والا جو ہے بڑا محترم ہے, مقدس ہے, مجھے اس طرح اس کا احترام کرنا ہے. حضور پرنور علیہ الصلوۃ والسلام نے رمضان المبارک کی آمد سے پہلے اس کی فضیلت صحابہ کے سامنے بیان فرما دی, تاکہ سارے میرے امتی سمجھ لیں کہ یہ مہینہ بڑا مبارک, بڑا مقدس اور رحمتوں برکتوں والا. تو ہم رمضان المبارک کا استقبال کر رہے ہیں. اگر کوئی شخص آ جائے تو ہم گلے میں ہار ڈال کے استقبال کر لیں, اس سے معانقہ کر کے استقبال کر لیں, اس سے مسافہ کر کے استقبال کر لیں, کوئی بزرگ ہے تو اس کے ہاتھ کو چوم کر استقبال کر لیں, نعرے لگا کر استقبال کر لیں. ٹھیک ہے نا, اب رمضان کا استقبال کیسے کرو گے, کس کے ہاتھ ڈالو گے, کہاں کھڑے ہو کے نعرے لگاؤ گے, رمضان آ گیا مبارک, رمضان آ گیا, یہ استقبال ہے؟ نہیں. رمضان کا استقبال یہ ہے اس کے آنے سے پہلے اس کی تیاری کر لی جائے, اس کے آنے سے پہلے اس میں جو اہم کام کرنے ہیں اس کی نیت کر لی جائے. اور رمضان کی تیاری بھی بڑی اہم ہے, میں بہت سی محفلوں میں بتا چکا ہوں اور اس نشست میں بھی اس لیے بتا رہا ہوں کہ یہ نشست ریکارڈ ہو رہی ہے اور یہ پھر آگے چلے گی. اگر آپ کسی سے پوچھیں رمضان کی تیاری, ہاں جی ہم نے تیاری کر لی. کیا تیاری کی؟ کہا میں نے وہ بیسن رکھ لیا پکوڑوں کے لیے لے کے پہلے سے, میں نے دہی بڑوں کے لیے فلاں چیز رکھ لی, میں نے کھجلا پھینیا رکھ لی, میں نے وہ رکھ لی, سحری میں یہ کھانا ہے تو افطار میں یہ کھانا ہے. یہ تیاری رمضان کی, یہ رمضان کی تیاری. تیاری تو ہے لیکن یہ جسمانی تیاری ہے, روحانی تیاری کیا کی؟ کھانے پینے کی چیزیں جسم کو فائدہ دیں گی نا, روح کو تو فائدہ نہیں دیں گی. اور یہ مہینہ روحانی مہینہ ہے, رمضان المبارک روحانیت میں اضافہ کرنے کا مہینہ ہے, رمضان المبارک روحانیت کو تازہ کرنے کا مہینہ ہے, رمضان المبارک روحانیت کو جلا بخشنے کا مہینہ ہے, رمضان المبارک رب سے قرب کا مہینہ. جتنی محنت کرو گے اتنے قریب ہو جاؤ گے, جتنی محنت کرو گے اتنے درجے مرتبے مل جائیں, یہ تیاری کرو. لیکن ہم یہ نہیں کہتے کہ آپ جسمانی تیاری نہ کریں. آپ کہیں گے حضرت نے تو ختم ہی کر دیا سارا, کہ نہ یہ رکھو نہ وہ رکھو, نہ سحری میں نہ افطار میں. وہ بھی ضروری ہے, وہ بھی ضروری ہے, افطار کے لیے بھی ضروری ہے, سحری کے لیے بھی ضروری ہے. وہ تو صرف سرکار دو عالم علیہ الصلوۃ والسلام کی شان تھی کہ بغیر سحری بغیر افطار کے حضور نے روزے رکھے, سومے وصال. صحابہ نے دیکھا انہوں نے بھی رکھنے شروع کر دی, سرکار رکھ رہے ہیں تو ہم بھی رکھیں. اتباع کرنے میں سب سے آگے تھے صحابہ کرام رضوان اللہ تعالیٰ علیہ مجمعین. حضور پرنور علیہ الصلوۃ والسلام نے بغیر سحری بغیر افطار کے آپ رکھ سکتے ہیں, اتنا کھا کے سب کچھ کھا کے پھر کھجلا پھینیاں چائے دودھ سب پی کے پھر بھی افطار کے وقت کیا حال ہوتا ہے, لیٹ جاتے ہیں, ٹائم دیکھ رہے ہیں ہوا نہیں ہوا, اچھا ابھی 15 منٹ ہیں, ٹائر لگا کے آ گئے, اچھا ابھی 10 منٹ ہیں, ابھی 5 منٹ ہیں, بس چلے تو خود ہی جا کے اذان دے دے اور روزہ کھول لے. یہی کیفیت ہوتی نا کھانے کے بعد, یہ کیفیت ہے. اور سرکار کی شان دیکھو, بغیر سحری بغیر افطار کے روزے, اور جسم مبارک میں کوئی کمزوری نہیں, کوئی نقاہت نہیں, کوئی کمزوری نہیں, کوئی پریشانی نہیں, عام روٹین کے مطابق حضور اپنے معمولات انجام دے رہے. اب ادھر کیا ہوا, صحابہ نے رکھنے شروع کیے, لیٹ گئے, شام ہوئی, اب بغیر کھائے روزے رکھنا, ایک روزہ رکھ کے دیکھ لو پتہ چل جائے گا. حضور پرنور علیہ الصلوۃ والسلام تشریف لائے مسجد نبوی میں, کون ہیں یہ لوگ, یہ جو لیٹے ہوئے کون ہیں؟ یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و ابی, حضور ہمارے ماں باپ قربان, آپ نے بغیر سحری افطار کے روزے رکھے, انہوں نے بھی آپ کو دیکھ کے رکھنے شروع. اب سنو اپنے آقا کا ارشاد, فرمایا ایوکم مثلی, کون ہے تم میں سے جو میری مثل ہو سکے, ایوکم مثلی, تم میں سے کون ہے جو میری مثل ہو سکے, یطعمنی و یسقنی ربی, میرا رب مجھے کھلاتا بھی ہے مجھے پلاتا بھی, تم میری مثل کیسے ہو سکتے. وہ صحابہ جو بے مثل ہیں ان کی مثل کوئی نہیں ہو سکتا, ان کو حضور نے فرمایا تم میری مثل نہیں ہو سکتے. اور آج کے یہ کہہ رہے ہیں کہ ہم حضور کی مثل ہیں, حضور ہماری مثل, استغفر اللہ. کہنے کا مقصد یہ تھا کہ سرکار نے بتا دیا میرا رب مجھے کھلاتا پلاتا ہے, تم میری مثل کیسے ہو سکتے. تو بات کہاں سے چلی, سب کچھ کھا کر بھی پھر بھی کیفیت ڈاؤن ہو جاتی نا, کب روزہ کھلے گا, جب کھل گیا تو پھر دوبارہ سے جان آ گئی. تو یہ چیزیں بھی ضروری ہیں, کھانے پینے کی چیزیں آپ رکھیں, اس کی ممانعت نہیں, لیکن یہ کیونکہ روحانی مہینہ ہے اس میں روحانی تیاری کیجیے, जिस तरह आपने जिस्मानी तैयारी की, इफ्तार में ये खाना है, सहरी में ये खाना है, रात में ये खाना है, इसी तरह अपनी रूह की गिजा का भी एहतमाम कीजिए। मुझे इस माह मुबारक में क्या क्या नेक आमाल करने हैं। अभी रमजान शुरू नहीं हुआ, आज से अहद कर लें कि मुझे पूरे महीने रोजे रखने, पूरे महीने तरावी पढ़नी, अगर तौफीक मिली तो इतिकाफ भी करना है। सही है ना। नियत अभी से कर लें, सवाब अभी से जारी, ये अल्लाह रब्बुल आलमीन का करम है। नेक काम की इंसान नियत कर ले, सवाब जारी। लेकिन एक और बात है, करना भी है, ऐसा नहीं खुश हो जाओ नियत कर ली सवाब जारी है, करने की जरूरत नहीं, करना भी है। और जब आप करेंगे, रोजा क्या है, कितना ही लंबा हो जाए, अल्लाह रब्बुल आलमीन का करम होता है, उसकी तौफीक होती है, इंसान मुकम्मल कर लेता। हम में कोई ताकत नहीं, हम कहेंगे हमने रोजा रख लिया, हमने नमाज पढ़ ली, हमने हज कर लिया, जकात दे दी, फला काम कर लिया, नहीं, ये सब तौफीक रब्बानी। जब कोई नेक काम करो उसकी निस्बत अल्लाह की तरफ करो, और कोई गलती हो जाए, गुनाह हो जाए, उसकी निस्बत अपनी तरफ करो। बात समझ में आई। अगर मैंने नमाज पढ़ी है, मौला तेरी तौफीक से पढ़ी, अगर मैंने हज किया है तो तेरे कर्म से किया है, अगर मैंने रोजा रखा है तो तेरी तौफीक से रखा है, अगर मैंने गुनाह किया है मेरी अपनी वजह से हुआ, गलती हुई मेरी वजह से हुई, खता हुई मेरी वजह से हुई। ये हजरत आदम अलैहि सलाम ने हमें दुआ सिखा दी, रब्बना ज़लमना अनफुसना, ए हमारे रब हमने अपनी जानों पर जुल्म किया, वा इल्लम तग़फिर लना वतरहमना लनकूनन्ना मिनल खासिरीन, अगर तूने हमें न बख्शा तो हम तो खसारा पाने वालों में हो जाएंगे, हमारे गुनाहों को तूने माफ नहीं किया तो हम नुकसान उठाने वालों में हो जाएंगे। तो जब कोई नेक काम करो उसकी निस्बत अल्लाह की तरफ तेरे करम से, और कोई खता कोई गुनाह कोई लग्जिश मेरी वजह से। जब इंसान इस तरह करेगा, क्योंकि ये हजरत आदम अलैहि सलाम की सुन्नत है, शैतान ने क्या कहा था, मौला तूने मुझे गुमराह किया, माजल्ला, अल्लाह ने फरमाया ना उसतु ले आदम, आदम को सजदा करो, सारे फरिश्ते गिर गए, कुरान कहता है इल्ला इबलीस, सिवाय इबलीस के अकड़ गया, अना खैरुम मिन्हु, मैं इससे बेहतर हूं। अपने आप को दूसरों से बेहतर समझना ये शैतान की नफ्सियात है, समझ गए, जो कहे ना मैं तुमसे बेहतर हूं, मैं फलां से बेहतर हूं, समझ लो शैतान के नक्शे कदम पर। और जो आजी इनके सारी इख्तियार करे, नहीं मैं सबसे कमतर हूं, ये अहलुल्लाह का तरीका, ये बुजुर्गान दीन का तरीका है, ये अंबिया इकराम का तरीका। अल्लाह ने फरमाया तूने क्यों नहीं सजदा किया, कहते मौला तूने मुझे गुमराह किया, अल्लाह की तरफ निस्बत कर दी, माजल्ला गुमराह ही हो गया। और हजरत आदम अलैहि सलाम ने फरमाया हमने अपनी जानों पर जुल्म किया, मौला हमें बख्श दे, हमने जुल्म किया है, अगर तूने हमें ना बख्शा माफ ना किया, लनकूनन्ना मिनल खासिरीन, हम खसारा पाने वालों में हो जाएंगे। खैर बात आगे चली गई, अर्ज ये कर रहा था कि हमें तैयारी करनी है रमजानुल मुबारक की, इस्तकबाल करना है रमजानुल मुबारक का, और इस्तकबाल का तरीका यह है कि हम आज ही से अहद कर लें कि ये काम हमें रमजानुल मुबारक में करने हैं, ठीक है ना। अब चांद होते ही सबसे पहला काम क्या है, तरावी। शुक्र है आप लोग पढ़ते हैं, सबसे पहला काम तरावी है, पढ़नी है या नहीं पढ़नी, पढ़नी। पांच रोजा या छह रोजा, सुभान अल्लाह माशाल्लाह, ये भी बड़ा मसला है, कहते पांच रोजा ढूंढो फारिग हो जाए जल्दी से, समझ में कुछ आए नहीं, आलमून तालमून, इसके अलावा कोई समझ में नहीं, क्या समझ में आएगा, आप देखे ना, अगर वो आहिस्ता पढ़ेगा तो पूरा नहीं होगा, कैसे पूरा होगा, छह सिपारे रोज पढ़ेगा तो आलमून तालमून के अलावा कोई समझ में आएगा, और अगर आहिस्ता पढ़ेगा तो वैसे भी पूरा नहीं होगा। और दूसरी बात एक ये है, जरा सी कॉमन सेंस की बात है, खुशू और खुजू कैसे पैदा होगा ये आप बताइए। आप आम तरावी में खड़े होते हैं, ये 20 रोजा हो या 27 रोजा हो, उसमें अगर हाफिज साहब ज्यादा लंबी कर दें तो टांगे हिलाने शुरू कर दे, कोई यूं कर रहा है कोई यूं कर रहा है, कोई जरा सी रकात लंबी हो जाए और बाद मस्जिद में सलाम फेरते ही शुरू हो जाते हैं, क्या हुआ हाफिज साहब, क्या हो गया, पीछे भी देखें हम बूढ़े खड़े हुए, आप तो जवान आदमी है, ये मसला हो जाता। तो जो आदमी आधे घंटे में रकात करे तो क्या हाल होगा, खुशू और खुजू तो हो ही नहीं सकता। पढ़ने वाले को तो पता नहीं चलेगा, वो तो जाहिर है पढ़ रहा है, उसका जहन तो एक तरफ लगा है ना, उसको पता नहीं, लेकिन जो पीछे खड़ा है उसकी क्या हालत होगी ये पूछ लेना। और अक्सर जगह ये देखा गया है कि पीछे लोग बैठ जाते हैं, एक रकात खड़ी है, पहली रकात, पहली सब जो है, पहली सब में लोग खड़े हैं, बाकी सफे खाली बैठे हुए आराम से बातें कर, जब रकात करेंगे तब जल्दी से नियत बांध लें, ये हाल। इसलिए हमें इनसे बचना चाहिए। और एक आम, एक इसको क्या कहें, एक ट्रेंड बन गया है, खास तौर पे ताजिर हजरात, दुकानदार, कारोबारी लोग, 5 रोज़ा पढ़ लो बस फारिग, अरे पूरा कुरान ही तो सुनना है ना, सुन लिया बस, पूरे रमज़ान आराम से दुकान पे बैठेंगे। तो ये चीज़ गलत है, तरावी पूरे रमज़ान है, आप पूरे रमज़ान पढ़िए, और इसकी फजीलत हम बयान कर चुके हैं। अमीरुल मोमिनीन हजरत अली शेर खुदा रज़ी अल्लाह ताला अन्हु ने एक हदीस रिवायत की, फरमाया नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया, आसमान में एक जगह है जिसका नाम है हजीरतुल कुद्स, वहाँ फरिश्ते रहते हैं, जब रमज़ान मुबारक का महीना आता है फरिश्ते ज़मीन पर उतर जाते हैं, जो लोग तरावी पढ़ते हैं ये उनके साथ मिलकर पढ़ते हैं। फिर सरकार ने फरमाया, जिसने उन फरिश्तों में से किसी को छू लिया या फरिश्तों में से किसी ने इंसान को छू लिया, वो ऐसा नेक और सईद हो जाता है कि बदबख्ती उसके करीब भी नहीं जाती, उसके करीब नहीं जाती। तो सैयदना फारूक आजम रदी अल्लाह ताला अन्हु ने सुना, ये तो बड़ी प्यारी नमाज है, नमाज तरावी, और इतनी इसकी फजीलत कि आदमी नेक सईद हो जाए, बदबख्ती उसके करीब ना जाए, तो हमें चाहिए कि हम इसका ज्यादा एहतमाम करें। आपने बुलाया सहाबा को, उनसे मीटिंग की, मुशावरत की, ये जो अलग अलग तरावी पढ़ रहे हैं, अगर हम एक इमाम के पीछे जमा हो जाएं तो क्या हो, इस्लाम की शान नजर आए, इत्तेहाद यगानगत का मुजाहरा हो। तमाम सहाबा ने इस पर इत्तेफाक किया, क्योंकि हम बता चुके हैं नबी पाक अलैहिस्सलाम के ज़माने में बाकायदा जमात नहीं हुई, बाइख्तलाफ रिवायत 2 या 3 दिन सरकार ने बाकायदा तरावी की इमामत फरमाई, उसके बाद सरकार तशरीफ नहीं लाए, सहाबा बैठे रहे सारी रात, फजर की अजान हुई, जब नबी पाक अलैहिस्सलाम काशान नबुव्वत से बाहर आए, फजर की इमामत फरमाई, फिर अपने मिंबर पर रौनक अफरोज हुए, फरमाया तुम्हारी रात की हालत मुझसे पोशीदा नहीं थी, लेकिन मैं इसलिए नहीं आया कि तुम्हारे ज़ौक और शौक को देखकर अल्लाह ताला इस तरावी को फर्ज ना करार दे दे और तुम आगे चल के आजिज हो जाओ। कितना ख्याल है अपनी उम्मत का, हुजूर अलैहिस्सलाम, सिद्दीक़ अकबर के ज़माने में नहीं हुई, फारूक आजम के ज़माने में नहीं हुई, फिर जब फारूक आजम रज़ी अल्लाह ताला अन्हु ने सहाबा से मुशावरत की और सब मुत्तफिक हो गए, तब आपने बुलाया हजरत उबई बिन काब रज़ी अल्लाह ताला अन्हु, जो बहुत प्यारा कुरान पढ़ते थे, अल्लाह तबारक व ताला ने बेहतरीन आवाज़ उन्हें अता फरमाई थी, कारी कुरान, हाफिज कुरान, फरमाया उबई तुम हमारे इमाम बन जाओ, हम सब तुम्हारे मुक्तदी बन जाए। उन्होंने कहा ठीक है, वो इमाम बन गए, सहाबा मुक्तदी बन गए, पहली मरतबा बाकायदा जमात हुई सैयदना फारूक आजम रदी अल्लाह ताला अन्हु के दौर। जब से सिलसिला चल रहा है आज तक है, इंशाअल्लाह कयामत तक रहे। और फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने, जिसने दीन में कोई ऐसा तरीका ईजाद किया जो दीन के लिए माविन है, मददगार है, जितना सवाब अमल करने वाले को उतना ही उसके जारी करने वाले, और जिसने कोई ऐसा तरीका ईजाद किया जो गुनाह का तरीका है, दीन के लिए नुकसान है, तो जितना गुनाह अमल करने वाले को उतना ही उसके जारी करने वाले। जब तक तरावी की जमात होती रहेगी और इंशाअल्लाह कयामत तक होती रहेगी, कयामत तक इसका सवाब फारूक आजम की रूह मुबारक को पहुंचता रहे। ये है सदका जारिया, ये सदका जारिया, ऐसा काम करो कि तुम कब्र में पहुंच जाओ, सवाब पीछे से जारी। कुछ अमाल वो है ना, हमने कर लिया, सवाब मिल गया, जारी नहीं है, मिल गया, नामा अमान में लिख दिया गया इसने नमाज पढ़ी, लिख दिया गया इसने हज किया, इसने ज़कात दी, लेकिन कुछ अमाल ऐसे हैं जिनका सवाब जारी रहता है, जिन्हें कहते हैं सदका जारिया। 7 अमाल ऐसे हैं जिनका सवाब जारी रहता है, और एक हदीस में 2 अमाल फरमाया, औ वलदुन साले औ इल्मुन यंतफ़ेउ बिही, नेक औलाद, ये भी सदका जारिया। आपने औलाद की सही तरबियत की, आप इस दुनिया से चले गए, कब्र में पहुंच गए, बेटा दुनिया में नमाज पढ़ रहा है, कब्र में बाप को सवाब मिल रहा। औ इल्मुन यंतफ़ेउ बिही, किसी को इल्म आपने सिखा दिया उसने फिर आगे सिखा दिया, उसने फिर आगे सिखा दिया, पहले सिखाने वाले को सवाब मिल रहा, ये है। तो ऐसे हमें काम करने चाहिए कि हम दुनिया से चले जाएं लेकिन सवाब जारी। तो तरावी की बाकायदा जमात हुई, सिलसिला चलता रहा। अमीरुल मोमिनीन हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हो अपने दौर में गुजर रहे हैं, मस्जिद से कुरान पढ़ने की आवाज़ आ रही, देखा सब लोग एक इमाम के पीछे बाकायदा जमात के साथ नमाज तरावी पढ़ रहे, आपकी मुबारक आंखों से आंसू जारी हुए, दस्ते मुबारक दुआ के लिए उठाए, अल्लाहुम्मा नव्विर कब्रा उमरा कमा नव्वरा मसाजिद अल्लाह बिल कुरान, ए अल्लाह उमर की कब्र को अपने नूर से रोशन कर दे जिसने तेरी मस्जिदों को कुरान से रोशन कर दी। हजरत अली करम अल्लाह हुआ जो दुआ फरमा रहे। और हकीकत में तरावी रमजान की जीनत है, रमजान की शान है, अगर आप इसको निकाल दें तो क्या बचेगा? चांद होते ही मस्जिद की तरफ दौड़ते हैं, अगर तरावी ना हो तो तब क्या होगा? चांद हो बैठे घर में, चांद हो गया घर में बैठे, सुबह रोजा रखेंगे, रात में तो रोजा नहीं रख सकते ना, सुबह रखेंगे। तरावी चांद होते ही शुरू, जैसे ही चांद हुआ मस्जिदों में रौनक हो गई, हुफाज दौर कर रहे हैं, कुरान सुना रहे हैं, कुरान सुन रहे हैं, कुरान की बरकतें पूरे मुल्क में फैल रही। आज जो हम अल्लाह के अजाब से बचे हुए हैं इसीलिए, कुरान की वजह से। सरकार ने फरमाया जिस घर में सूरह बकरा पढ़ी जाएगी शैतान दूर भाग जाएगी। अब पूरे मुल्क में पढ़ी जाए तब शैतान रहेगा? भाग जाएगा, रमजान में तो वैसे ही बंद होता। खैर, तो इसलिए हमें चाहिए कि हम इसका इहतमाम करें और कोशिश ये करें कि 3 रोजा 5 रोजा 6 रोजा इसको छोड़कर ये चीज अपने जहन से निकाल दें कि हम 5 रोजा पढ़ के बरी उस जिम्मा हो गए। नहीं, आप सोचें हमें पूरे रमजान पढ़ने, आप नियत कर लें, सवाब शुरू हो जाएगा, अल्लाह ताला मदद करेगा, काम हो जाएगा, इंसान जो चाहे कर सकता। दूसरी चीज, इस माह मुबारक में हमें कौन कौन से काम करने, रोजा तो रखना ही है, ठीक है ना, वो तो अगर नहीं रखोगे तो गुनाह है, वो तो फर्ज है। और अगर बीमार हो, कुरान ने पहले कह दिया वइन कुंतुम मरीदन औला सफरिन फइद्दतुम मिन अय्यामिन उखर, अगर तुम मरीज हो या सफर में हो तो उसकी कजा करो, रखना जरूरी है, छोड़ना नहीं है। तरावी ये अगर आप हिम्मत करेंगे तो हो जाएगी, वरना थोड़ी सी अगर सुस्ती की तो फिर गए, वो अलग बात है कि अगर तबीयत खराब हो जाए, कोई इमरजेंसी हो जाए, वो बात अलग है, अल्लाह तबारक व ताला माफ़ फरमाने वाला। लेकिन एक सेहतमंद आदमी बिल्कुल जो कर सकता है, जानबूझ कर ना जाए, लेटा रहे, सोता रहे, टीवी देखता रहे, वो फिर गुनाह में शुमार हो जाएगा। जानबूझ कर आपने एक नेक काम को छोड़ा, तर्क कर दिया, आप कर सकते थे और फिर नहीं किया, उससे ज़्यादा महरूमुल किस्मत और कौन हो सकता। और याद रखिए, इज्तमाई इबादत का सवाब इनफरादी इबादत से कहीं ज्यादा है। आप क्या, मैं घर में पढ़ लूं? घर में आप पढ़ लें, लेकिन जब आप घर से चलकर मस्जिद जाएंगे, हर हर कदम पर 10-10 नेकियां। एक कबीला जिसका घर मस्जिद नबवी से दूर था, सरकार की बारगाह में हाजिर हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हमें दूर से मस्जिद आना पड़ता है, सरकार की इक्तदा में नमाज पढ़नी, मस्जिदें तो और भी होंगी रास्ते में, लेकिन कोशिश का आका की इक्तदा में नमाज पढ़े, उसका क्या मजा, उसकी फजीलत ही अलग है। इन्होंने क्या कहा, हम मस्जिद नबवी के करीब घर ले लें, हमें दूर से चलकर आना पड़ता है, इजाजत हो तो आपकी मस्जिद मस्जिद नबवी के करीब घर ले लें। अब सुनो अपने आका का इरशाद, फरमाया नबी पाक अलैहिस्सलातु वस्सलाम ने, तुम दूर से आते हो तो अपने हर कदम पर 10-10 नेकियां क्यों नहीं शुमार करते? करीब हो गए, एक कदम बढ़ाया, मस्जिद में पहुंच गए, और दूर से आते हो तो जितने कदम तुम चलते हो हर कदम पर 10 नेकी शुमार कर लो, ये है अल्लाह का करम। तो घर से चलकर जाएंगे, हर कदम पर 10 नेकियां, फिर जब वहां पर पढ़ेंगे, जितनी देर पढ़ेंगे, जो फरिश्ते नाजिल होंगे उन्होंने आपको छू लिया, आपने उनको छू लिया, नेक और सईद हो, बदबख्ती दूर हो गई। कितनी बड़ी फजीलत है इस नमाज तरावी की, इसलिए हमें कोशिश करनी चाहिए कि हम करें। अगर कोई शरई उजुर हो या कोई ऐसा मसला हो तो वो तो बात अलग है, लेकिन अगर आप सेहतमंद हैं, आप कर सकते हैं, तो अभी से नियत कर लीजिए, पूरी इस्तेकामत के साथ इस पर पाबंदी से अमल कीजिए, इंशाअल्लाह अल्लाह की रहमत बरकतें ज़रूर नाजिल हों। दूसरी चीज़, एक तो रोज़ा हो गया और क्या हो गई, तरावी। इसके बाद है एतिकाफ़। एतिकाफ़ के सिलसिले में ये है कि हदीस शरीफ के मुताबिक अगर मोहल्ले में से कोई एक बैठ जाए सब बरीउज़ ज़िम्मा हो जाएंगे, और अगर कोई भी ना बैठे सब गुनाहगार हों। और अब तो अल्हम्दुलिल्लाह ये शौक़ काफ़ी पैदा हो रहा है, ख़ास तौर पे हमारे नौजवानों में एतिकाफ़ करने का। लेकिन उसमें थोड़ा सा मसला है कि पहली दफ़ा तो शौक़ में बैठ जाते हैं, एक दिन तो गुजर गया उसके बाद फंस गए। अब आदत तो घूमने फिरने की ना, इधर जाएं उधर जाएं वहाँ जाएं, इसमें निकल ही नहीं सकते। पहले दिन तो बड़े शौक शौक से पूरा गुजर गया, अब 10 दिन तो गुजारने हैं, 9 दिन बाकी रह गए, अब क्या करें। कोई मोबाइल में लगा हुआ है तो कोई फजूल बातों में लगा हुआ है, कोई किसी में लगा हुआ है, एतिकाफ़ का मकसद ही फौत हो जाता है। इसलिए जो जो लोग एतिकाफ़ करना चाहें उनको तो चाहिए कि मोबाइल घर पर ही छोड़ दें, कोई ज़रूरत हो तो बात अलग है, जब होगा तो कुछ ना कुछ होगा और जब नहीं होगा तो कुछ भी नहीं होगा, सही है ना। शैतान तो करीब है ना, वो कहे यार कुछ नहीं तो तुम निकाल के कुछ सुन ही लो, घर वालों से बात नहीं करते तो जो इसके अंदर मौजूद है वही सुन लो। अब उसके अंदर क्या क्या मौजूद होता है वो तो आपको पता ही है आज, अस्तग़फिरुल्लाह। तो उसमें क्या है कि देखें जो काम भी करें उसको उसके शराइत, उसके कवायद, उसके जवाबित के मुताबिक करें, वरना ना करें। आप इतिकाफ में भी बैठे उसकी रूह को ही आपने ख़त्म कर दिया फजूल बातों में फजूल चीज़ों में। हर काम करने से पहले ये सीख लीजिए कि इसकी शराइत क्या हैं, इसकी पाबंदियां क्या हैं, जब उसके मुताबिक आप करेंगे तब अजर व सवाब मिलेगा। और फिर इतने तंग आ जाते हैं कि एक साहब ने तो 29 तारीख को बिस्तर बांध के रख दिया, आज चांद होगा ज़रूर। तो भाई तुम्हारे पर वही आई कि चांद होगा, नहीं नहीं आज होगा ज़रूर मुझे पता है। एतिकाफ में इतने परेशान हैं बिस्तर बांध के पहले से रख दिया, भाई हो सकता है कल हो जाए, नहीं नहीं आज ही होगा। दुआ भी कर रहे होंगे कि काश आज ही हो जाए तो एक दिन और बच जाए, 9 दिन में ही फारिग हो जाए, 10 दिन ना करने पड़े। तो इसलिए जो लोग अगर उनकी ख्वाहिश है वो इरादा रखते हैं अपनी अपनी मसाजिद में, तो उनको चाहिए उसके तमाम मसाइल, उसके तमाम उसकी शराइत, इन तमाम चीज़ों के साथ करें ताकि आपको अजर व सवाब भी मिले। 10 दिन तक अपने अहल वयाल, बीवी बच्चों, अजीज़ रिश्तेदार, दोस्त अहबाब सबसे अलग हो करें और फिर भी सवाब ना कमा सके तो क्या फ़ायदा। इसलिए जो काम भी करें पहले उसको सीख लें, उसके मसाइल, उसके शराइत, उसके कवायद, उसके जवाबित, ये सारी चीज़ें, तो वो अगर अल्लाह तौफीक दे तो वो भी आप करें। उसके अलावा ये है कि गुज़िश्ता नशिस्त में हमने दुआए हिफ्ज़ुल बहर के मुतालिक बताया था, उसके लिए कुछ लोगों ने ये कहा कि वो रोज़ा नहीं रख सकते, तो उनको हमने ये इजाज़त दे दी कि बग़ैर रोज़े के वो पढ़ें, लेकिन वो चिल्ला नहीं खिलाएगा इसलिए कि चिल्ले में रोज़ा लाजमी है, बग़ैर उसके पढ़ें। फिर इसके बाद एक और सूरत हमने आसान निकाल दी, आसान से आसान, वो ये है कि जो लोग दुआ भी नहीं पढ़ सकते वो अल्लाहुस्समद का चिल्ला रमज़ानुल मुबारक में कर लें। और उसका तरीका क्या है, 3125 मरतबा रोज़ाना पढ़ें, 100 मरतबा दुरूद शरीफ, उसके बाद 3125 मरतबा अल्लाहुस्समद, फिर आखिर में 100 मरतबा दुरूद शरीफ। ये तरीका रोज़ाना पढ़ने का। अब इसमें एक टाइम आप मुंतखब कर लें अपनी मसरूफियात के हिसाब से, जो फजर के बाद पढ़ सकता है फजर के बाद पढ़ ले, इशा के बाद यानी तरावी के बाद उस वक्त पढ़ ले, इफ्तार से पहले इफ्तार के बाद, रात को 2 बजे सहरी से पहले, रातें भी बहुत छोटी हैं ऐसे ही गुजर जाएंगी पता भी नहीं चलेगा, तो इन रातों को भी खेल तमाशों में ना गुजारें, फजूल ना गुजारें, कुछ ना कुछ पढ़ते हुए गुजारें। रमज़ान की बड़ी फजीलत है, नवाफिल का सवाब फ़राइज़ के बराबर और फ़राइज़ का सवाब उससे भी ज़्यादा, इतना अल्लाह का करम। तो उसमें क्या होगा कि 40 दिन में 1.25 लाख तादाद पूरी हो जाएगी, अगर 3125 रोज पढ़ेंगे 40 दिन में 1.25 लाख हो जाएगा। इसमें रोज़ा शर्त नहीं है, समझ रहे हैं, रमज़ान के नहीं उसके बाद के, कभी खुश हो जाएंगे हाँ रमज़ान के भी, वो मेरी तरफ से नहीं है, वो अल्लाह का हुक्म है। रमज़ान के तो रखना ही रखना है, वो तो लाजमी है, कंपलसरी है। उसके बाद के जो रोजे होते हैं ना, जो दुआ हिफ्ज़ुल्बहर के साथ है, यानी ईद का रोजा छोड़कर आप 10 रोजे रख लें। अगर 30 का चांद हुआ तो 10 रख लें, 29 का हुआ तो 11 रख लें, 40 रोजे पूरे कर लें, इसमें भी अल्लाह उस्समत के उसमें भी। लेकिन अल्लाह उस्समत का जो है, इसमें हमने आसानी कर दी कि आप जो ऐसे लोग हैं जो रोजे नहीं रख सकते, मतलब रमजान के भी बमुश्किल रखते हैं, तो वो ना रखें तो कोई हर्ज नहीं, लेकिन चिल्ला वो पूरा करेंगे, 40 दिन तक पढ़ेंगे। बात समझ में आ गई ना? ये बहुत आसान है, इससे ज्यादा आसान मैं नहीं कर सकता। ये सिर्फ इसलिए क्या है कि समथिंग इज बेटर देन नथिंग, कुछ ना होने से कुछ होना बेहतर है। कुछ तो करो, कुछ भी नहीं करोगे तो फिर महरूमुल किस्मत कोई नहीं हो सकता हमारे अलावा, अगर ये भी ना करें। ठीक है ना? पहली चीज दुआ हिफ्ज़ुल्बहर का चिल्ला उसकी शराइत के साथ, जो हम गुज़िश्ता नशीस में बयान कर चुके हैं। और दूसरी चीज अगर कोई ना कर सके, दूसरी आसानी हमने ये की कि वो रोजा ना रखे, हिफ्ज़ुल्बहर पढ़ ले, वो चिल्ला नहीं कहलाएगा लेकिन हिफ्ज़ुल्बहर का फायदा हो जाएगा। और तीसरी चीज जो बिल्कुल ही नहीं पढ़ सके, बहुत से लोगों ने कहा कि जी लंबी है दुआ और बहुत सी चीजें ऐसी हैं जो हमारे समझ में नहीं आ रही, हालांकि इतनी मुश्किल नहीं है, जो कुरान पढ़े हुए आराम से पढ़ सकते हैं, तो फिर भी हमने उनके लिए आसानी कर दी कि अल्लाहुस्समद, एक इसमें पाक अल्लाह तबारक होता, अल्लाह बेनियाज है। इसके माने अल्लाह बेनियाज है, जो पढ़ता रहेगा वो भी बेनियाज हो जाएगा, उसको कोई फिक्र ही नहीं होगी, अल्लाह पर ऐसा तवक्कुल हो जाएगा, फिक्र ही नहीं कि क्या है, अल्लाह रब्बुल आलमीन खुद ब खुद काम कर दे। जबरदस्त वजीफा है, तो इसलिए इसको इतना आसान कर दिया। अब इसको शुरू करने का तरीका यह है कि यकुम रमजान से आप इसको शुरू करेंगे, अल्लाह उस समत को जो भी करना चाहें यकुम रमजान से शुरू करेंगे। नागा इसमें बिल्कुल नहीं करनी है, टाइम अपनी तरफ से हमने ये इजाजत दे दी कि अगर हम मुंतखिब करें तो किसी की कोई मसरूफियात है, अपने हिसाब से आप एक टाइम मुकर्रर कर लें, लेकिन उसी टाइम पर 40 रोज तक पढ़ना, ये नहीं कि कभी सुबह कभी दोपहर कभी शाम, ऐसा नहीं है। अगर इत्तेफाक से कभी हो जाए, कोई इमरजेंसी हो जाए तो बात अलग है, एक तो नागा नहीं होनी है और दूसरे एक टाइम एक होना है, और अगर मकाम एक हो तो वो भी बहुत अच्छा है, आप किसी मस्जिद में पढ़ना चाहें वहाँ पढ़ लें, आपका घर अगर इतना बड़ा है कि आपका हुजरा है आप वहाँ बैठ के पढ़ लें, अगर मुसल्ला अपना अलग रखना चाहें तो वो भी रख लें। इबादात में जितना इत्तेमाम करेंगे उतना ही सवाब है, हम इबादात की तरफ तवज्जो ही नहीं देते। कहीं जाना है तो 10 दफा आईने के सामने खड़े होंगे, कैसा लग रहा हूँ मैं, सूट कैसा लग रहा है, ये चलेगा या वो चलेगा, पहले कौन सा पहना था अब ये कौन सा पहना, यही है ना, हम सब इसमें शामिल है। 10 दफा आईने के सामने हैं और रब के सामने जा रहे हैं तो ऐसा मुंह बना करके रब को देखते ही रहम आ जाए, क्या ये बेचारा तो बिल्कुल ही गया, शायद इसीलिए जाते होंगे। जुमा पढ़ने जा रहे हैं तो गुजरते हुए चले गए, पढ़ते हुए निकल जाएंगे। अरे जुमे का इत्तेमाम करो, गुस्ल करो, साफ सुथरा लिबास पहनो। सरकार तो आलम अलैहिस्सलाम की हदीस शरीफ के मुताबिक जिसने जुमे का इत्तेमाम किया फिर जुमा गुजर गया उसने दूसरे जुमे का इत्तेमाम किया, फरमाया इस जुमे से लेकर उस जुमे के दरमियान जितने गुनाह हैं सब माफ कर दिए। यह है इबादत का इत्तेमाम। इबादत का इत्तेमाम कीजिए, दुनियावी तौर पर तकारीब में इत्तेमाम करते हैं, इबादत का कोई इत्तेमाम नहीं। साफ सुथरा लिबास पहनिए, साफ सुथरे जिस्म के साथ, लिबास के साथ, एहतमाम के साथ फिर इबादत कीजिए, देखो अल्लाह कितनी रहमतें नाजिल फरमा। तमाम ख्यालात अपने जहन से निकाल दीजिए। और दूसरी एक बात और है जो बड़ी जरूरी है, वो ये है कि इसके पढ़ने के दौरान बात नहीं करनी। ये भी गुज़िश्ता साल में तजर्बा हो चुका कि जी आपने चिल्ला कराया हमें तो कोई फायदा ही नहीं हुआ, 3125 पढ़ ली, 1.25 लाख पूरी कर ली, कोई फायदा नहीं, वही परेशानी। पता चला जब पूछा गया तो मासूफ टीवी के आगे बैठ के पढ़ रहा, अल्लाह उस्समद अल्लाह उस्समद, अस्तग़फिरुल्लाह, इधर शैतान उधर रहमान, चलेगा नहीं चलेगा, एक ही चलेगा, या तो शैतान को ले लो या फिर रहमान के करीब हो जाओ। जब रहमान के करीब हो गए तभी तो शैतान दूर होगा, शैतान को भी सामने रखा हुआ है और कोशिश कर रहे हैं कि ये ऐसे कैसे हो, बीच बीच में बोल रहे हैं आप, गुफ्तगू कर रहे हैं। अगर कोई बहुत ज़रूरी मसला हो जाए, हो सकता है कभी कि बोलना लाजमी है, तो उसके लिए कि 11 मरतबा दुरूद शरीफ पढ़ें, वजीफा रोक दें, ज़रूरी बात करें, उसके बाद फिर 11 दफ़ा दुरूद शरीफ पढ़ें फिर शुरू करें, ये तरीका है। वैसे ना बोलें, और आप खुद देखें कि अगर आप बगैर बोले, यानी आप एक घंटे में पढ़ते हैं अल्लाहु समद या आधे घंटे में पढ़ते हैं, बिल्कुल खुशू खुशू के साथ आप पढ़ रहे हैं, रुजू इल्लाह होकर, कोई दुनियावी ख्याल जहन में नहीं है और किसी से कोई गुफ्तगु नहीं की, सिर्फ अल्लाह समद पढ़ रहे हैं, जब आप ख़त्म करेंगे, दुआ करेंगे, आपको खुद महसूस होगा कि रहमत पुकार रही है, मुझसे मांगो मैं अता कर रहा हूँ। उसकी रहमत बहुत वसी है, वो चाहता है बंदे मुझसे मांगे मैं उसे अता करूं, जो नहीं मांगता रब उससे नाराज हो जाता। तो ये तो मांगने के दिन आ रहे हैं, हम भिखारी हैं, मांगना है रब से। वो खालिक है हम मखलूक हैं, वो राजिक है हम मरजूक हैं, वो रब है हम उसके बंदे हैं, उससे नहीं मांगे तो कहां जाएं, कोई और दर हो तो छोड़ के चले जाओ, उसके अलावा कोई दर ही नहीं, उसी के सामने झुक जाओ, उसी से मांगो, देखो कैसे करम फरमाता। हो ही नहीं सकता कि अल्लाह रब्बुल आलमीन का नाम लिया जाए, उससे मांगा जाए और वो रद्द कर दे, वो अता ना करे। उसकी रहमत वसी है, वो कहते वराहमत वसीयत कुल्ला शय, मेरी रहमत हर शय को घेरे हुए लिए हुए अपने अंदर, वसात इतनी है। तो ये चीज आपने समझ ली, ये भी चिल्ला कर लाएगा अल्लाह समद का, इसमें रोजा शर्त नहीं है, इसमें आप सिर्फ रमजान मुबारक के रोजे रखें। और इसमें एक चीज ये है कि अगर किसी में हिम्मत हो और वो रखना चाहे तो रख सकता है, जैसे शहीद के रोजे लोग रखते हैं और शहीद के रोजों की भी फजीलत है। सरकार ने फरमाया मन सामा रमजाना सुम्मत तबा सितम मिन शव्वाल काना कसाइम दहर, जिसने रमजान के रोजे रखे और उसके बाद 6 रोजे रखे, यानी ये शहीद के, वो ऐसा है कि उसने हमेशा ही रोजा रखा। उन 6 रोजों की भी बड़ी फजीलत, अगर कोई रखना चाहे तो वो रख सकता है। लेकिन ये हमने उन लोगों के लिए रियायत की है कि जो रोजा नहीं रख सकते, उनके लिए परेशानी है, कोई मर्ज है, कोई ऐसा मसला है, तो वो चाहे कर सकते हैं। और इसमें एक चीज और है, आखिरी दिन यानी जब हिफ्ज़ुल बहर का चिल्ला मुकम्मल होगा तो रोजा दरगाह शरीफ में खुलेगा, ठीक है ना। जितने लोग चिल्ला कर रहे हैं, तो जो लोग अल्लाह समद का चिल्ला कर रहे हैं वो भी आखिरी दिन आ सकते हैं, उनके लिए इजाजत है, अगर वो चाहें तो आखिरी दिन रोजा रख के शामिल हो जाएं, ठीक है ना, उंगली कटा के शहीदों में शामिल हो, ठीक है, आप शामिल हो जाएंगे, शहादत का दर्जा मिल जाए। तो ये इससे ज्यादा आसानी नहीं हो सकती। दूसरी चीज, तमाम मुरीदीन, मोतकदीन, मुतवसलीन, मर्द और औरत, औरतें भी उधर, खवातीन भी सुन रही, उनके लिए ये लाजिम है कि रमजान मुबारक में एक कलाम पाक जरूर मुकम्मल करें। खाली इंशाल्लाह कहने से काम नहीं बनेगा, करना भी है। और उसका तरीका यह है, आप बहुत आराम से अपने टाइम को मैनेज कर लें। देखिए, हम जो भी काम करते हैं ना, अगर आप तरीके से करेंगे सारे काम हो जाएंगे। सुबह ये करना है, दोपहर को ये करना है, शाम को ये करना है, एक तरतीब दे लें अपने औकात। हो गया तरतीब, मतलब आप 8 बजे जाते हैं, रमजान मुबारक में छुट्टी जल्दी हो जाती है, बैंकों से कारोबार भी जहां जहां भी इदारे हैं, 12 बजे छुट्टी हो गई, घर आ गए, थोड़ी देर लेटे, आराम किया, उसके बाद 1 घंटा आप लगा दीजिए, आराम से आप बैठ जाए। 29 दिन का हिसाब रखें, 30 दिन का हिसाब ना रखें, 29 का चांद हो सकता है, ठीक है ना। और अगर बस चले तो ये लोग 28 का ही कर दें, ये तो शरीयत ने मुकर्रर कर दिया, वरना तो इन लोगों से उम्मीद नहीं है, और कम कर दें। खैर बहरहाल, 29 दिन का आप हिसाब रखें, अगर आप 1.5 पारा रोज पढ़ेंगे तो 20 दिन में एक कलाम पाक हो जाए, बहुत आराम से। उससे ज्यादा पढ़ें और जल्दी हो जाएगा, 1 दिन ज्यादा पढ़ लिया, दूसरे दिन हिसाब आपको 29 का पढ़ रखना है, ठीक है ना। तो उसमें क्या होगा, इस माह मुबारक में एक कलाम पाक मुकम्मल हो जाएगा, वरना आप देखते हैं कहां मौका मिलता है पढ़ने, कोई मरेगा तब पढ़ेंगे, यही हाल है ना, किसी का इंतकाल हो गया, लाओ भाई कुरान खानी हो रही, सिपारे लाओ, 100 में पढ़ रहे हैं, 10वें में, 20वें में, 40वें में, उसके बाद उठा कर रख दे। और उसमें भी ये होता है कि आप पढ़ने बैठे, अगर जरा से आप लेट पहुंचे, उनका जी हो गया कलाम पाक, जिसने जहां तक पढ़ा है बंद कर दो, बस दुआ हो रही है, बंद कर दी, चलो अच्छा है, जान छुटी, माजल्ला, वो भी खत्म। इसलिए अव्वल तो होना ये चाहिए कि हर रोज ही कुरान पढ़ा जाए, फजर के बाद पहला काम ही ये होना चाहिए कि कुरान पढ़े। और गुज़िश्ता नशिस्तों में हमने आपको एक तरीका बताया था, बहुत आसान तरीका, اور وہ کیا تھا کہ آپ فجر کی نماز پڑھیں، قرآن مجید فرقان حمید کھول کر بیٹھ جائیں، ایک صفحہ آپ پڑھ لیں بس، اس سے زیادہ نہیں، دونوں طرف کا نہیں، ایک طرف، ایک صفحہ ہوتا ہے نا، ایک سائڈ آپ پڑھ لیں بس، ایک پارے میں 10 صفحے ہوتے ہیں، 10 دن میں ایک پارا ختم ہو گیا نا، یعنی کم سے کم آپ یہ رکھیں کہ مجھے ایک صفحہ روز پڑھنا ہے، زیادہ اگر طبیعت ہے تو زیادہ پڑھ لیں آپ، دو پڑھ لیں، تین پڑھ لیں، لیکن کم سے کم اگر ایک آپ رکھیں گے، اسی طرح مکمل ہو جائے گا پورا قرآن، اور پتہ بھی نہیں چلے گا کیسے ہو، اور گھر میں پڑھیں گے قرآن کی برکتیں بھی نازل ہوں گی، ہر حرف پر 10 نیکیاں بھی ملیں گی، نامہ اعمال میں کتنی نیکیاں ہو جائیں گی، یہ قرآن کی برکت۔ سرکار نے فرمایا جس گھر میں سورہ بقرہ پڑھی جاتی ہے شیطان دور بھاگ جاتا، یہاں تو شیطان گھر میں ہی بیٹھا ہے، اس لیے یہ تو عام دنوں کا بتا رہا ہوں، لیکن رمضان المبارک میں جہاں جہاں تک میری آواز جو لوگ سن رہے ہیں یہ سب، اور اس کے بعد ایک اور بات میں کہنے والا ہوں جو بڑی دلچسپ بات ہے آپ لوگوں کے لیے، یہ تو آپ نے سن لیا کہ سب کو ایک کلام پاک مکمل کرنا ہے انشاءاللہ تعالی، اب جو جو بھی مکمل کرے گا اس کو ایک تحفہ بھی ہم دیں گے، اب تو زیادہ سبحان اللہ ہو گیا ہے، پہلے نہیں تحفہ جو مل رہا ہے، لیکن ایسے نہیں ملے گا، پڑھنا بھی ہے، اور اس کا طریقہ کیا ہے کہ جب آپ انشاءاللہ تعالی ایک کلام پاک مکمل کر لیں گے تو اب رمضان المبارک میں تو نشست نہیں ہوگی، رمضان کے بعد حفظ البحر کے چلے کے بعد پہلی نشست جو ہوگی اس میں سب اپنا نام لکھوائیں گے جنہوں نے پڑھا ہے، دیانتداری کے ساتھ، کوئی اس میں گڑبڑ نہیں ہوگی، سمجھ گئے، بالکل دیانتداری کے ساتھ، جس جس نے مکمل کیا ہے رمضان میں، ایسا نہیں کہ آدھا رہ گیا تو بعد میں کر لیا، نہیں، رمضان میں مکمل کرنا ہے ایک کلام پاک، کوئی مشکل نہیں، وہ سب اپنا نام لکھوائیں گے اس نشست میں، اور اس کی اگلی نشست میں تحفہ ملے گا، ٹھیک ہے، اب بغیر پڑھے جو تحفہ لے گا وہ پھر اللہ تعالیٰ خود جانے گا، ٹھیک ہے، ویسے اللہ کے کرم سے تو سمجھ ہی لیں گے، لیکن خیر بہرحال اللہ تعالیٰ بہتر جانتا، تو یہ سب کو کرنا ہے، کریں گے انشاءاللہ تعالیٰ، پھر آپ دیکھیں اس سے کتنی برکتیں نازل ہوں گی، بہت سے ایسے لوگ ہوں گے جنہوں نے قرآن پڑھا ہی نہیں ہوگا، تو اس لیے جب وہ لے کر پڑھیں گے تو آپ دیکھیں کتنی برکتیں نازل ہوں گی، اور قرآن کوئی ایسا مشکل نہیں کہ آپ اس کو لے کے بیٹھ جائیں پڑھ نہ سکیں، قرآن تو خود کہتا ہے وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ، ہم نے اس قرآن کو پڑھنے کے لیے، یاد کرنے کے لیے آسان کر دیا ہے، ہے کوئی پڑھنے والا، وہ تو قرآن کہہ رہا ہے، بلا رہا ہے لوگوں کو، واحد دنیا کی کتاب کہ 9 سال کا بچہ یاد کرے اسے یاد ہو جائے، 80 سال کا بوڑھا یاد کرے اسے یاد ہو، یاد کرنے والے کا کمال نہیں ہے، قرآن کا کمال، قرآن کا کمال ہے، ورنہ یہ حافظ قرآن اردو کی کوئی کتاب یاد کر کے بتا دے، یہ تو تمہاری مادری زبان ہے، عربی تو دوسری زبان ہے، یہ مادری زبان ہے، مادری زبان جو بولتا ہے مسلسل بولتا ہے روانی کے ساتھ، اس کی کتاب یاد نہیں کر سکتا، اللہ کا کلام یاد کرتا، یہ اس کے کلام کا معجزہ ہے، ایسا معجزہ ہے جو زندہ معجزہ ہے، قیامت تک رہنے والا معجزہ، اور قرآن اپنے پڑھنے والے کی سفارش کرے گا، شفاعت کرے گا، مولا ہی مجھے پڑھتا تھا اسے بخش دے، یہ مجھے پڑھتا تھا اس کے گناہوں کو معاف کر دے، یہ مجھے پڑھتا تھا اسے جنت میں داخل کر دے، قرآن کی شفاعت رد نہیں ہوگی، ہو سکتا ہے یہی قرآن پڑھا ہوا ہم سب کے لیے توشہ آخرت ہو جائے، نجات کا باعث ہو جائے، انشاءاللہ ضرور نجات کا باعث، تو اس لیے سب کو پڑھنا ہے، دیانتداری کے ساتھ پڑھنا ہے، اور کوئی مشکل نہیں ہے، آپ بہت آرام سے پورا مہینہ پڑا ہوا ہے، آپ یکم رمضان سے شروع کر لیں، اور ہو سکتا ہے، میرا بالکل غالب گمان ہے آپ سب کے متعلق، انشاءاللہ آپ مہینہ پورا ہونے سے پہلے ہی مکمل کر لیں، دن کتنے پڑے، کچھ لوگ تو ایسے ہیں جن کے پاس ٹائم گزارنے کے لیے کوئی مشغلہ نہیں ہے، کہاں ٹائم گزاریں، چلو یار وہاں چلو ذرا وہاں بیٹھ جائیں گے دوستوں کے ساتھ گپ شپ کریں گے، ہوٹل پہ بیٹھے ہیں، ادھر بیٹھے ہیں، ادھر بیٹھے ہیں، فضول باتیں کر رہے ہیں، ٹائم نہیں گزر رہا، کوئی کام ہی نہیں ہے فضول، سب سے بہتر کام یہ ہے قرآن پڑھو اللہ سے باتیں کرو، قرآن ایک دریچہ ہے جو تمہیں گزرے ہوئے لوگوں کی شکلیں، ان کے واقعات، ان کے قصے سنا رہا. دنیا کی سب سے سچی کتاب، دنیا کی واحد کتاب، دنیا کی سب سے زیادہ پڑھے جانے والی کتاب، سب سے زیادہ سمجھی جانے والی کتاب، سب سے زیادہ عمل کی جانے والی کتاب، سب سے زیادہ چھپنے والی کتاب قرآن. ہے کوئی کتاب جو اس سے زیادہ چھپتی ہو؟ نہیں. اور ایسی کتاب جس کو سمجھنے کے لیے علوم وضع کیے گئے، صرف نحو، یہ سارے علوم اس کو سمجھنے کے لیے. عربی گرامر سمجھو، پڑھو، تبھی تو قرآن سمجھو گے. تو یہ واحد کتاب ہے. تو اس لیے آپ حضرات کو یہ کرنا ہے، اور اس کے بعد جو نشست ہوگی اس میں اپنا نام لکھوانا ہے، پھر اس کی اگلی نشست میں تحفہ لینا. آخری بات یہ ہے کہ ماہنامہ الاشرف میں ہم نے رمضان المبارک کے وظائف دیے تھے، تو بعض لوگوں نے یہ بھی پوچھا کہ ہم یہ پڑھیں یا حفظ البحر پڑھیں، یہ پڑھیں یا اللہ الصمد پڑھیں، یا جو آپ نے بتایا وہ پڑھیں، مختلف سوالات. حالانکہ یہ وظیفے اتنے کوئی لمبے چوڑے نہیں ہیں، یہ آپ اس کے ساتھ بھی پڑھ سکتے ہیں. پہلے عشرے کا وظیفہ ہے سبحان اللہ وبحمدہ سبحان اللہ العظیم وبحمدہ استغفر اللہ. یہ پہلے عشرے کا وظیفہ ہے رمضان المبارک کے، اور اس میں ہم نے یہ لکھا ہے کہ ہر نماز کے بعد 200 مرتبہ پڑھنا ہے، 2 تسبیح. کتنی ہو جائے گی 5 میں؟ 1000. ایک دن میں 1000 ہو جائے گا. اور سرکار دو عالم علیہ الصلوۃ والسلام کی حدیث شریف جو بخاری کی حدیث ہے، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ نے اس کو روایت کر رہے ہیں کہ سرکار نے فرمایا جو شخص دن میں 100 مرتبہ سبحان اللہ وبحمدہ پڑھے گا، اللہ تعالیٰ اس کے سارے گناہ معاف کر دے. کیا ہے اس کے گناہ؟ سمندر کے جھاگ کے برابر بھی. 100 مرتبہ ہے اور ہم نے یہاں 200 مرتبہ لکھا. کوئی گناہ باقی رہے گا؟ جس کو بخشوانے وہ پڑھے گا، نہیں بخشوانے تو بیٹھا رہے گا. اور سرکار نے فرمایا جو آخری حدیث، کلمتان خفیفتان علی اللسان ثقیلتان فی المیزان حبیبتان الی الرحمن. فرمایا 2 کلمے ایسے ہیں جو زبان پر ہلکے ہیں، میزان میں بھاری ہیں، اور رحمان کے نزدیک بہت پسندیدہ ہیں. پھر سرکار نے فرمایا سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. پڑھنے میں کوئی مشکل نہیں، کوئی پریشانی نہیں، لیکن یہ 2 کلمے جب میزان میں رکھے جائیں گے انشاءاللہ نیکیوں کا پلہ بھاری ہو جائے گا. اب بھاری ہوگا تو کیا ہوگا؟ سیدھے جنت میں داخل ہو جاؤ. اب جس کو جانا ہے جنت میں پڑھے، نہیں جانا تو نہیں پڑھے. دوسرے عشرے کا وظیفہ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین، جس کا ذکر ہم نے ابتدا میں کیا تھا. قرآن مجید فرقان حمید کی آیت ہے، حضرت آدم علیہ السلام کی دعا ہے. ہر نماز کے بعد 1 تسبیح 100 مرتبہ پڑھنا ہے، اس میں بھی کوئی زیادہ ٹائم نہیں لگے. آخری عشرہ یعنی تیسرا جو ہے مکمل سورت انا انزلناہ فی لیلۃ القدر، سورہ قدر جو ہے مکمل سورت پڑھنی ہے ہر نماز کے بعد 20 مرتبہ. آپ کسی کو یاد نہ ہو تو دیکھ کے پڑھ لیں، قرآن کریم ہر جگہ موجود ہے، اور یاد ہو تو ویسے ہی پڑھ لے. اول آخر درود شریف 11 مرتبہ، اور اس کے علاوہ جو تسبیح تراویح ہے سبحان ذی الملک والملکوت، مکمل تسبیح 100 مرتبہ ہر شب قدر میں پڑھنی. 21 سے لے کر 29 تک ہے نا تاک راتیں، 1 تسبیح آپ پڑھ لیں، پھر آپ دیکھیں کتنی رحمتیں برکتیں نازل ہوتی ہیں. تو یہ وظائف جو ہیں یہ پڑھنے ضروری ہیں، اور اس میں کوئی ٹائم نہیں لگے گا، ہر نماز کے بعد پڑھنی ہے. یہ آپ دعائے عز البحر کے چلے کے ساتھ بھی پڑھ سکتے ہیں، اللہ الصمد کے چلے کے ساتھ بھی پڑھ سکتے ہیں، جو آپ کے روٹین کے وظائف ہیں اس کے ساتھ بھی پڑھ سکتے ہیں. اسی لیے ہم نے عشرے کے حساب سے الگ الگ وظیفے دیے ہیں، ان کی بڑی فضیلت ہے، اس کو پڑھیے، اس کو سمجھیے، اس پر عمل کرنے کی کوشش کیجیے. یہ ساری چیزیں ہم نے آپ کے سامنے بیان کر دیں. رمضان المبارک سے پہلے یہ آخری نشست ہے، زندگی رہی ان شاء اللہ تعالیٰ عید کے بعد، بلکہ 40 روزے دعائے عز البحر کے پورے ہونے کے بعد پھر نشست ہوگی. اللہ تبارک و تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. آئیے دعا کریں، اللہ رب العالمین اس آخری نشست میں ہم سب نے جو کچھ ہم نے بیان کیا آپ حضرات نے سنا، ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. اے الہ العالمین، اس آنے والے مہینے رمضان المبارک کا صحیح طور پر استقبال کرنے، اس کا احترام کرنے، اس کا ادب کرنے اور اس کے اجر و ثواب اور فیوز و برکات کو پوری طرح حاصل کرنے کی توفیق عطا فرما. مولا اس پورے مہینے کے روزے رکھنے کی توفیق عطا فرما، پورے مہینے تراویح پڑھنے کی توفیق عطا فرما، تلاوت قرآن کرنے کی توفیق عطا فرما، اعتکاف کی توفیق عطا فرما. اے الہ العالمین، جتنے بھی نیک اعمال ہیں ہم سب کو وہ نیک اعمال کرنے کی توفیق عطا فرما. اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.